हादियों रहनुमा हमारे गुलामा। हो कभी दरपेश जो कोई मसला, पूछ ले हाजिर हो हम इनकी बारगाह।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन والصلاه والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والصلاه والسلام عليك يا رسول الله وعلى اليك واصحابك يا حبيب الله والصلاه والسلام عليك يا نبي الله وعلى اليك واصحابك يا نور الله। مدنی چینل کے ناظرین پروگرام دار الافتاء اہل سنت میں آپ کو خوش آمدید کہتے ہیں، مرحبا کہتے ہیں۔ اللہ پاک ہم سب کے علم میں برکتیں عطا فرمائے، اور جو کچھ ہم علم کی باتیں سیکھے سمجھے مولا کائنات مجھے آپ کو اس پر عمل پیرا ہونے کی توفیق عطا فرمائے۔ ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمان عظمت عالی شان ہے، ان اول الناس بی یوم القیامہ اکثرہم علیہ صلاۃ، قیامت کے دن میرے قریب ترین وہ ہوگا جو مجھ پر کثرت سے درود پڑھتا ہوگا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم، صلاۃ و سلام علیکہ یا سیدی یا رسول اللہ۔ آج کے ہمارے مہمان مفتی جمیل صاحب ہیں، حضرت آپ کو خوش آمدید کہتے ہیں۔ کیسے مزاج کرامی؟
الحمدللہ علی کل حال، ماشاءاللہ۔
پہلا سوال میں سجدہ تلاوت کے حوالے سے عرض کروں گا کہ بعض اوقات آیت سجدہ آدمی پڑھتا ہے، کہیں قرآن خوانی ہے یا کسی ایسے مقام پر بھی، کہ آیت سجدہ پڑھ لی یا سن لی، تو اب کیا سجدہ فوراً کرنا یہ واجب ہوتا ہے، ضروری ہوتا ہے، یا اس میں کچھ تاخیر کی جا سکتی؟ اب وہ سبب تاخیر کوئی سا بھی ہو، کہ وہ جگہ ایسی نہیں ہے کہ جہاں پہ سجدہ کیا جا سکے، تو آدمی چاہتا ہے کہ بھئی مسجد جاؤں گا نماز پڑھوں گا تو اس کے بعد سجدہ کر لوں، یا ویسے ہی کہہ رہا ہے کہ بھئی تلاوت ہو رہی ہے تو بس تلاوت ہوتی رہے، پورا پارا ختم کر لیں گے، جب اٹھیں گے تو اس ٹائم سجدہ بھی کر لیں گے، تو کیا کہیں گے آپ؟
بسم اللہ الرحمن الرحیم۔ شرعی اصول و ضابطے کے مطابق آیت سجدہ اگر کسی نے پڑھی ہو یا سنی ہو تو اس پر فوری طور پر سجدہ تلاوت کرنا یہ واجب نہیں ہے، البتہ اگر کوئی عذر نہ ہو تو پھر اس صورت میں تاخیر کرنا مکروہ تنزیہی ہے۔ وجہ یہ کہ عام طور پہ آدمی بھول چوک کا شکار ہو جاتا ہے، اور غفلت کی وجہ سے کہیں آئندہ کی زندگی میں وہ سجدہ تلاوت کرنا ہی بھول جائے اور اس کے ذمے پہ سجدہ تلاوت باقی رہے، تو اس لیے اگر کوئی عذر نہ ہو تو پھر سجدہ تلاوت میں تاخیر کرنا مکروہ تنزیہی ہے۔ تو افضل یہ ہے کہ اگر
مکروہ تنزیہی ہے،
مکروہ تنزیہی ہے، اگر کوئی عذر ہے تو پھر الگ بات ہے کہ آدمی پھر تاخیر کر سکتا ہے، لیکن افضل طریقہ یہی ہے کہ پہلے ہی سجدہ تلاوت کر لیا جائے۔ اب عذر ہونے کی ایک صورت یہ ہو سکتی ہے کہ وہاں کوئی جگہ ایسی مناسب نہیں ہے، جیسے ڈرائیونگ کے دوران تلاوت قرآن کر رہا ہے،
ٹھیک،
اب تلاوت قرآن میں آیت سجدہ پڑھ لی یا آیت سجدہ کسی قاری صاحب سے سن لی، لیکن وہ جگہ بھی انوائرمنٹ ایسا نہیں ہے یا اس
بڑی
وضو نہیں ہے کہ وہ اس وقت سجدہ تلاوت کریں، تو اب یہ سجدہ تلاوت کو مؤخر کر لے، تو اس میں کوئی مذائقہ نہیں ہے کہ اب کوئی عذر پایا جا رہا ہے، تاخیر کی وجہ پائی جا رہی ہے، تو اب کراہت تنزیہی بھی نہیں۔ اور اگر کوئی عذر نہیں ہے، مثال کے طور پہ جیسے قرآن خوانی کا ایک ماحول گھر میں بنا ہوا ہوتا ہے، یا ایک آدمی قرآن پاک پڑھ رہا ہے اپنے گھر میں اور جائے نماز بھی بچھی ہے، آیت سجدہ اس نے تلاوت کر لی ہے، تو اب قرآن پاک کو موقوف کر کے تلاوت بند کر کے اب وہ آیت سجدہ پڑھنے کی وجہ سے سجدہ تلاوت ادا کریں۔ سجدہ تلاوت ادا کرنے کا طریقہ یہ ہے کہ قبلہ رو باوضو آدمی کھڑا ہو جائے اور اللہ اکبر کہتے ہوئے سجدے میں چلے جائے، اور تین مرتبہ یا پانچ یا سات مرتبہ وہ جو سجدے کی تسبیحات ہیں، اس کے علاوہ اور بھی تسبیحات پڑھی جا سکتی ہیں، وہ یہ پڑھے اور سجدہ ادا کرنے کے بعد پھر اللہ اکبر کہتا ہوا قیام کی جانب کھڑا ہو جائے، تو یہ سجدہ تلاوت کرنے کا ایک بہتر طریقہ ہے۔ بیٹھے بیٹھے بھی اللہ اکبر کہہ کے سجدے میں جا سکتے ہیں، پھر سجدے سے تکبیر کہتے ہوئے اٹھ کر بیٹھ سکتے ہیں، تو یہ اس طریقے کار سے بھی سجدہ تلاوت ادا ہو سکتا ہے۔ کھڑے ہو کے سجدے میں گئے लेकिन जब सजदे से उठने का मौका आया तो बैठ गए, तिलावत कुरान जारी कर ली। तो यूं भी सजदे तिलावत अदा हो जाता है। तो सजदे तिलावत में एक हमारे लिए फ़ायदा क्या है कि अहादीस करीमा में यूं मज़मून मिलता है कि जब आदमी आयत सजदा पढ़ने के बाद या सुनने के बाद सजदे में जाता है तो शैतान उस मौके पे अफसोस कर रहा होता है कि इब्ने आदम को सजदे का हुक्म हुआ, इसने सजदा किया, इसके लिए जन्नत है, और मुझे सजदे का हुक्म हुआ, मैंने इनकार किया, मेरे लिए जहन्नम है। तो ये सजदा जो अगर हम आयात सजदा पे गौर करें तो इसके कुछ मजामीन आयत सजदा में ऐसे हैं कि जिसमें अल्लाह तबारक व ताला के नेक बंदों के अल्लाह ताला के हुजूर सजदा करने का जिक्र है, इबादत का जिक्र है। तो हमें हुक्म यह है कि उनकी मुआफ़कत में हम भी सजदा करें, इबादत करें। बाज़ आयत सजदा ऐसी हैं जिनमें बाकायदा हुक्म है सजदा करने का, तो अब उस हुक्म इलाही की तामील के लिए हमें सजदा करना है। और कुछ आयत सजदा ऐसी हैं कि जिसमें अल्लाह तबारक व ताला के नाफरमान बंदों के इबादत से रूगर्दानी करने का जिक्र है, तो वो अल्लाह तबारक व ताला की बारगाह से रूगर्दानी करते हैं यानी एराज करते हैं। तो जब इन आयात को एक मुसलमान पढ़ता है सुनता है तो उन बुरे लोगों की इस सिफत से अपने आप को बचाते हुए कि वो तो सजदा नहीं करते, वो तो इबादत नहीं करते, लेकिन हम तो इबादत करेंगे। तो यूँ आयात सजदा में ये तीन किस्म के मजामीन पाए जाते हैं। और सजदा करने का जो अमल सरकार दो आलम सल्लल्लाहु तआला अलैहि वालैहि वसल्लम की ज़ात से भी हमें, ये आपकी सीरत से भी मिलता है कि आप सल्लल्लाहु तआला अलैहि वसल्लम जब अपने सहाबाए किराम अलैहिम रिदवान के सामने आयत सजदा तिलावत फरमाते और सहाबाए किराम अलैहिम रिदवान उस सजदे की आयत को सुनते तो नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम फिर सजदे तिलावत अदा करते और हुजूर सल्लल्लाहु तआला अलैहि वसल्लम की मईयत में सहाबाए किराम अलैहिम रिदवान भी उस नशिस्त में बैठे बैठे सजदे तिलावत अदा करते। हज़रत अब्दुल्ला बिन उमर रज़ियल्लाहु ताला अन्हुमा फरमाते हैं कि इस कदर यानी चाहत सहाबाए किराम अलैहिम रिदवान को होती कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम आयत सजदा पढ़ कर सजदा कर रहे हैं तो हमने आयत सजदा सुनी है तो हम भी हुजूर की मुआफ़कत करें। अब इस बाज़ों का वो क्राउड इतना होता है कि सजदा करने वालों को सजदा करने की जगह नहीं मिलती।
कमाल, सुभान अल्लाह, यानी कि जगह इतनी है कि वो बैठे मजलिस से बैठे कि
वो आयत पढ़ी और आप सल्लल्लाहु तआला अलैहि वसल्लम सजदे में गए, सहाबाए किराम अलैहिम रिदवान भी आयत सजदा सुनी और वो भी सजदे में जा रहे हैं, हुजूर की मुआफ़कत कर रहे हैं। अब किसी को तो ज़मीन पर सजदा करने का मौका मिल रहा है, किसी के पास इतनी जगह नहीं मिल रही कि मैं भी पेशानी ज़मीन पर रख सकूँ। तो यानी ये सहाबाए किराम अलैहिम रिदवान का ये ज़ौक़े तिलावत ज़ौक़े इबादत था। तो हमें
यानी वो सब एक मजमा में कुछ ऐसे बैठे हैं कि एक ने तो सजदा कर लिया, अब दूसरे किया, और बाद रिवायत में जो पीठ के ऊपर भी किसी पे अपनी पेशानी को वो रख देना, इस तरह की
ऐसी सूरत बनती है बाज़ औक़ात के नमाज पढ़ने के लिए जगह कम है और तादाद ज़्यादा है, तो ऐसी सूरत में फिर नमाजी की पीठ पर भी आदमी सजदे के लिए अपनी पेशानी को रख सकता है। उमूमी तौर पर हमारे यहाँ इसकी जरूरत
ऐसी कैफियत नहीं होती, और ये कोई खास ही कहीं इज्तिरारी मामला हो और इस तरह के जहाँ पे बिल्कुल आदमी और ना निकल सके, इसका अंदाज़ा खैर वो के बाद अवकात किसी ऐसी जगह पे इज्तिहाम रश के अंदर आदमी जब फंसता है तो जहाँ सब चल रहे हों, जैसे मुजदलफा से मीना की तरफ जा रहे हैं, अब एक यानी उस वक्त आपको पता है कि कितना रश होता है, हाजियों का कितना रश होता है, तो बाद का तो यूं लग रहा होता है कि मैं खुद नहीं चल रहा, मुझे रेला ही चला रहा है, कोई इधर से चला रहा है, कोई इधर से चला रहा है, और वो करते हुए तो जो ऐसी इज्तिहाम वाली सूरतें हैं वो एक जुदा हैं। आयत सजदा बड़ी मुबारक अमल है ये, और कुरान मजीद के कुल 14 सजदे हैं, और होना और 14 सजदों पर ये फजीलत भी है कि जो आयत 14 आयत सजदा पढ़े और फिर वो सजदा करे तो उसके लिए ये कि उसकी दुआ कबूल होगी, मुस्तजाब होगी, अल्लाह ताला कबूल फरमाएगा। अब चाहे 14 ही आयाते मुबारका आप एक साथ पढ़ लें और बाद में 14 सजदे कर लें उनकी नियत से, और कि आपने फुला 14 सजदे आपके रहते हैं और आपने 14 सजदे कर लिए, और यूं भी हो सकता है कि एक आयत पढ़ें सजदा करें, फिर एक आयत पढ़ें सजदा करें, फिर एक आयत पढ़ें फिर सजदा करें, तो 14 सजदे कुरान मजीद फुरकान हमीद में ये आयात पढ़कर सजदा करना और फिर दुआ मांगे अल्लाह की बारगाह में, تو یہ ایک مقبول ترین وظیفہ بھی ہے اور اللہ دعائیں بھی مستجاب فرماتا ہے۔ اکثر قرآن پاک جو طبع کرتے ہیں چھاپتے ہیں تو جمیل صاحب وہ بھی آیات سجدہ ایک ترتیب پہ شروع میں یا آخر میں ان کو وہ لکھ دیتے ہیں، وہ اس کا پرچہ ایک الگ سے پورا ایک صفحہ بنا دیا۔ اسی طرح ویسے بھی آیات سجدہ کئی جگہوں پر وہ ان کا مجموعہ
بہار شریعت میں بھی آیات سجدہ کو باقاعدہ سجدہ تلاوت کے باب میں شروع میں جمع کر دیا
سب آیات کو نا،
اور اسی طرح امیر اہل سنت دامت برکاتہم العالیہ کا جو رسالہ ہے تلاوت کے آداب، تو اس رسالے کے اندر بھی آیات سجدہ موجود ہیں۔ اگر کوئی ان آیات سجدہ کو ایک ڈیڑھ پیج کے اندر موجود ہیں ان کو پڑھ لیں جو آپ نے فضیلت بتائی ہے دعا کی قبولیت کے حوالے سے، تو اس رسالے کو حاصل کریں تلاوت کے آداب یا تلاوت کی فضیلت۔ تو اس رسالے کے اندر وہ آیات سجدہ ایک جگہ موجود ہیں، تو ان 14 آیات سجدہ کو پڑھیں اور اس کے بعد پھر سجدے کر لیں 14، اور اللہ تعالیٰ کے حضور پہ دعا کریں، انشاءاللہ دعائیں قبول ہوں گی۔
ماشاءاللہ، کئی لوگ دعاؤں کے لیے کہتے رہتے، کہنا بھی چاہیے، کسی اور سے بھی دعا کرائیں، اللہ تعالیٰ ہماری دعاؤں پر اپنی رحمت کی نظر فرمائے، جائز مرادیں پوری فرمائے۔ لیکن کچھ ایسے ہمیں وظائف یا کچھ ایسی دعائیں خود حدیث کے اندر بھی، جیسے نماز حاجت کی ہم بات کریں، صلاۃ حاجت تو پوری دعا، اور وہ ہے بھی صلاۃ حاجت، کہتے بھی اسے صلاۃ الحاجت، یعنی حاجتیں اس سے پوری ہوتی ہیں اس نماز سے، تو وہ 2 رکعت پڑھیں، دعا حاجت پڑھیے۔ یہ آپ کو 14 سجدوں کے حوالے سے فضیلت بیان کی گئی، تو کوشش کر کے آپ کے ذہن میں کوئی بھی کام ایسے اٹکے ہوئے نا تو آپ بیٹھ جائیں کہ آج مجھے بالکل مغرب کی نماز پڑھی ہے، تو آپ مغرب کے بعد والا وقت ہے تو آپ کہیں کہ بھئی آپ میں نے 14 آیت سجدہ بھی پڑھنی ہے اور 14 سجدے بھی کر لینے۔ میرا خیال ہے 5 منٹ نہیں لگیں گے، 5 منٹ بھی شاید، چلے 5 منٹ کہہ لیں، لگ جائیں آپ وہ کر کے، آپ اللہ کی بارگاہ میں دعا کریں کہ اللہ ان سجدوں کی برکت سے، ان آیات کی برکت سے میری اس حاجت کو پورا فرما، میری یہ دعا قبول فرما، انشاءاللہ ضرور نظر رحمت ہوگی۔ بہت سے اور بھی سوالات سجدہ تلاوت سے متعلق ہیں، لیکن آپ کے سوالات کو بھی شامل کرنا ہے، بڑھتے ہیں کچھ ویڈیو سوالات۔
مفتی صاحب عرض یہ کرنی تھی، نابالغ بچہ اگر سجدہ تلاوت پڑھے تو اس کے اوپر سجدہ واجب ہے، اس کا کیا حکم ہوگا؟
جی، نابالغ بچہ،
نابالغ بچے پر اگرچہ تلاوت قرآن کرنے کی وجہ سے، آیت سجدہ کی تلاوت کرنے کی وجہ سے یا سننے کی وجہ سے، اس کے اوپر سجدہ تلاوت واجب نہیں ہوتا، کیونکہ وہ نابالغ ہے اور نابالغ احکام شرع کا مکلف پابند ابھی نہیں ہوا۔ لیکن نابالغ بچوں کو ہمیں یہ ساری تربیت ابھی سے دینی ہے، کیونکہ ابھی سے ہمیں ان کو وضو کا طریقہ بتانا ہے، ابھی سے انہیں تلاوت قرآن کا ادب کس طرح ہے وہ سکھانا ہے۔ اسی طرح آیات سجدہ جب وہ پڑھ رہے ہیں یا سن رہے ہیں تو آیات سجدہ کے احکامات ان کو ابھی سے بتانے ہیں، تاکہ پھر اسی طرح سجدہ تلاوت بھی ان کو کس طرح کرنا چاہیے ان کو وہ سکھانا ہے، تاکہ جب یہ بالغ ہوں اور جب ان کے اوپر احکام شرع لاگو ہوں تو پھر اس واجب کی ادائیگی کی ان کی عادت رہے گی، اور اس طرح یہ ہوگا کہ شرعی احکامات ان کے پیش نظر ہر وقت رہا کریں گے۔ تو یہ ہمارے والدین اور سرپرستوں کو چاہیے کہ نابالغ بچوں نے جو آیت سجدہ تلاوت کی ہے یا سنی ہے تو اگر سے ان پہ واجب نہیں ہے، لیکن ان کو آیت سجدہ سننے پڑھنے پر سجدہ تلاوت کی ترغیب دلائے۔
اچھا، اس میں تو کئی بلکہ ہمارے وہ افراد، وہ احباب جو بچوں کو پڑھاتے ہیں، اور ہماری وہ مدرسہ اسلامی بہنیں جو باقاعدہ بچیوں کو پڑھاتی ہیں، قرآن پاک پڑھاتی ہیں، اسی طرح جو بچے حفظ کر رہے ہوتے ہیں، تو اب ایک ہی پارے میں جس پارے میں سجدہ تلاوت بھی ہے، سبق پڑھیں گے تو اس کو بھی کئی مرتبہ وہ ظاہر پھر وہ احکامہ جدا کے کہ مجلس میں بیٹھ کر اگر متعدد بار انہوں نے پڑھا ہے تو، لیکن پھر بھی مختلف مجلسیں بھی ہو سکتی ہیں، گھر سے کچھ یاد کیا، کچھ کسی وقت یاد کیا، کچھ سنانے پڑھتے ہوئے پھر سب کی یاد کی، پھر منزل کے اندر، تو یوں ایسا لگتا ہے ایک ایک پارے کے پتہ نہیں کتنے کتنے سجدے لازم ہوتے رہتے ہیں۔ تو یہ ان قاری صاحبان کے، ان جو اساتذہ ہیں کی بھی ایک طرح کی یہ دینی ذمہ داری بنتی ہے کہ بچوں کو جیسے آپ سبق اور سبقی اور منزل وغیرہ پوچھ رہے ہیں، وہاں پر آپ اپنے ان ہی شاگردوں کو، طلباء کو، ان حافظ بننے والے بچوں کو سجدہ تلاوت سے متعلق بھی کہیں، بلکہ پوچھا بھی کریں کہ آپ بیٹا یہ سجدہ کرو، آپ اس طریقے سے سجدہ کر کے آئیں، یا یہ سجدہ اس کا طریقہ یہ ہے۔ نماز کے اندر ظہر کی نماز پڑھتے ہیں عموماً وقفہ ہوتا ہے، تو اس میں آپ بچوں کو اگر تربیت کر دیں بھی آپ نے اپنے جو بھی اگر پیچھے بھی کوئی رہتے ہیں تو اس کے حوالے سے یہ سجدے آپ ادا کرتے رہیں، کیونکہ کئی بچے ایسے ہیں کہ جن پر واقعی واجب ہیں، جو بالغ ہیں بچے، سمجھدار بھی بالغ ہیں اور پڑھنے والے ہیں، اور وہ بھی ہو سکتا ہے کئی ایسے سجدے چھوڑ رہے ہوں، ترک کر رہے ہوں، تو یہ بھی ایک دینی ذمہ داری بنتی ہے کہ ان کی یوں تربیت بھی کی جائے۔ اچھا، نابالغ پر تو نہیں ہے، نابالغ تلاوت کرتا ہے دوسرے سن رہے ہوتے ہیں؟
اگر کوئی نابالغ تلاوت کر رہا ہے اور بالغ شخص، والد، والدہ، بہن بھائی، وہ اگر اس کی تلاوت کو سن رہے ہیں تو ان سننے والوں پر سجدہ تلاوت واجب ہو جائے گا،
ان پر واجب ہو جائے گا۔ اچھا، بہت سے لوگوں کے ذہنوں میں یہ سوال ہوگا، ٹی وی پہ آپ لوگ آیت پڑھتے ہیں، ٹی وی پہ تلاوت ہوتی ہے، یا گاڑی ڈرائیو کر رہے ہیں اور ریکارڈنگ موجود ہے، اب چاہے وہ لائیو کہیں سے سن رہے ہوں یا ریکارڈنگ لگی ہوئی ہے اور آپ سنتے جا رہے ہیں، تو اس طرح کے جو آیات سنتے ہیں
ان مواقع پر آیت سجدہ اگر کسی نے سنی ہے تو اس کو بہتر یہ ہے کہ اس آیت سجدہ سننے کے احترام میں سجدہ تلاوت کرنا چاہیے،
کرنا چاہیے، وجوب کے لیے نہیں،
وجوب واجب نہیں ہے،
واجب نہیں،
بہتر ہے کہ چونکہ آیت سجدہ میں سجدے کا حکم ہم نے سنا ہے، یا جو سجدہ نہیں کرتے ان کی مذمت سنی ہے، یا جو اللہ کی بارگاہ میں نیک بندے ہیں ان کے سجدہ کرنے کا ذکر ہے، تو ہمیں ان احکامات میں جن کا حکم دیا سجدے کا اس کی تعمیل کریں، موافقت اچھے لوگوں کی کریں، برے لوگوں کے اس برے وصف سے بچتے ہوئے سجدہ تلاوت کریں، تو یہ ایک اچھی بات ہے اور حکم الہی کی تعمیل ہے۔
جی، مزید سوال۔
محمد کیا بات کر رہا ہوں، میں نے کہا ڈرائیور ہوں جی، تو میں کسی سے اگر کرایہ کام پہ لیتا ہوں یا کسی سے زیادہ لے لیتا ہوں تو اس کے بارے میں رہنمائی فرما دو۔
جی،
اگر کسی قسم کا دھوکہ نہیں دیا جائے اور بارگیننگ کر کے، یعنی کسٹمر آیا ہے، پیسنجر آیا ہے کہ مجھے یہ 5 کلومیٹر کی مسافت پر جانا ہے، کتنا کرایہ لوگے، تو اب یہ جو بھی ان کی مرضی ہے کرایہ مقرر کر لیتے ہیں کہ بھائی میں 150 روپے لوں گا یا 200 روپے لوں گا، تو اب اس پر دونوں فریقین اگر راضی ہو جاتے ہیں تو کوئی حرج نہیں ہے۔ اب ایک صورت دھوکے کی کس طرح بن سکتی ہے، مثال کے طور پہ عمومی طور پہ کوئی نیا شخص جب کسی شہر میں، پردیسی آپ کہہ لیں، کہ جب وہ کسی جگہ نیا نیا آیا ہوتا ہے اور اس کو معلوم نہیں ہوتا کہ میں اس جگہ سے اس مقام تک جو جانے والا ہوں تو یہ کتنے کلومیٹر کا فاصلہ ہے، بس اس کو جگہ پتہ ہوتی ہے کہ مجھے فلاں جگہ جانا ہے، مثال کے طور پہ یوں سمجھ لیں کہ لاہور کے اسٹیشن سے اگر کوئی اترتا ہے اور اسے داتا صاحب کے مزار پہ آنا ہے،
ٹھیک،
اب کتنے کلومیٹر کا فاصلہ ہے بالفرض یہ مجھے بھی نہیں معلوم، اب ایسے میں اگر کوئی مجھ سے کہے کہ بھائی 500 روپے کرایہ چل رہا ہے، میرے خیال میں شاید اتنا فاصلہ نہیں ہے کہ جس کا 500 روپے کرایہ لیا جاتا ہو، تو اگر کرایہ 200-250 روپے میں چل جاتا ہے، اگر وہاں کے مقامی لوگ اگر لاہور اسٹیشن سے داتا دربار کی طرف آئیں اور ایک پردیسی آیا ہے اس کے ساتھ یہ کہ بھائی کرایہ اتنا ہی چل رہا ہے، تو پھر یہ ایک دھوکے والی صورت ہوگی، تو ہونا یہ چاہیے کہ بالخصوص جو پردیسی ہو، اجنبی ہو، اس کے ساتھ تو ہمارے ان رکشہ ڈرائیورز اور دیگر جو سروسز ہیں ان کو خیال رکھنا چاہیے، ایک تو وہ نو وارد ہیں، نیا شخص ہے، ویسی اجنبی ہے، تو اس کے ساتھ مزید یہ خیرخواہی کریں کہ جو نارمل کرایہ عام لوگوں سے لیتے ہیں اتنا یا اس سے کم لے لیں، لیکن ہوتا یہ ہے کہ بعض اوقات ایک آدمی کو یہاں سے جانا ہے 4 گلیاں 5 گلیاں پیچھے، اس کو جگہ نہیں پتا، اب یہ سنا ہے کہ بعض جگہوں پہ رکشے ڈرائیور
گھما کے
پتہ نہیں کتنے کلومیٹرز کو گھما کے لا کے وہیں 2-4-5 گلیاں پیچھے کھڑا کر دیتے ہیں، اب اس آدمی کو تو نہیں پتا کہ اتنا لمبا فاصلہ، لیکن جب بعد میں اس کو اس کے جاننے والے بتاتے ہیں کہ آپ نے کتنا کرایہ دیا، بتاتے 600 روپے، تو 600 روپے تو بالکل آپ کو لوٹ لیا، کیسے لوٹ لیا، کہ بھائی جہاں آپ اترے تھے، جہاں سے آپ کو ہمارے یہاں تک آنا تھا، یہ تو 1-1.5 کلومیٹر بھی فاصلہ نہیں بنتا، اس کے زیادہ سے زیادہ مطلب 150 روپے بنتے ہیں، تو عمومی طور پہ بعض جگہوں پہ نئے شہر میں آنے والے پردیسی کے ساتھ یہ انتہا درجے کی زیادتی وہاں کے مقامی رکشے ڈرائیور کر رہے ہوتے
ہیں۔ اچھا، وہ تلاش بھی انہیں کو کر رہے ہوتے نا، وہ کہتے ہیں سیانے تو سارا دن ملتے ہیں کہ جو جن کو پتہ ہے کہ بھائی یہاں جانا ہے 200-250 روپے طے کر لیتے ہیں، لیکن اس طرح کے بندے تلاش کر رہے ہوتے ہیں کہ وہ ان کے ساتھ ان کو کچھ، بہرحال جو بھی آپ نے مسئلہ بیان کیا، دھوکہ نہ دیں، جھوٹ نہ بولیں،
دھوکہ نہ دیں، جھوٹ نہ بولیں، اور بلا وجہ جب پتہ یہ 1 किलोमीटर का फासला है तो उसको 6 किलोमीटर सैर ना कराएं।
ये तो वैसे खयानत है ना,
खयानत बिल्कुल 100% खयानत है। एक तो उसका टाइम बर्बाद हो रहा है, उससे पैसे ज्यादा लिए जा रहे हैं, जबकि 1 किलोमीटर का फासला तो बमुश्किल 2-3 मिनट में कवर हो सकता था, अब उसको 10 मिनट घुमाते हैं ताकि हमारा किराया लेना अपने तौर पर वो समझते हैं हलाल हो जाए। तो इस तरह नहीं करना चाहिए।
ठीक है। अच्छा, कुछ ही होता है कि आप बैठ जाए कर लेंगे, ये वाला बहुत मामला है,
भी
आप कर लेंगे और वहां जाके फिर लड़ाई कर लेंगे, दोनों आपस में लड़ाई करते हैं फिर और कम क्या करते हैं।
तो इसमें देखें, किराया ये एक है इजारा, जब हम किसी को रक्शे या टैक्सी ड्राइवर को हायर करते हैं तो इसके साथ जो हमारा मुआहदा होता है ये शरी एतबार से अकदे इजारा है, और अकदे इजारा में उजरत का किराए का तय होना ज़रूरी है। ये पहले से बारगेनिंग कर लें कि हमें यहाँ से वहाँ तक जाना है, कितने किलोमीटर का फासला है, इतने किलोमीटर हैं, तो ठीक है हम कितना किराया लोगे, वो अपना किराया बताता है। तो ये बारगेनिंग करके एक किराया मुतायन करना ज़रूरी है, वरना अगर किराया मुतायन ना किया जाए तो होगा वही कि एक नया शख्स वो टाइमिंग को नोट करते हुए देखेगा कि इतनी देर में तो किराया, ये तो बहुत ज़्यादा किराया मांग रहा है, और किराया रक्शा ड्राइवर वो ज़्यादा किराया मांग रहा होगा। तो ये एक गलत सूरत है, उजरत मजहूल होने की सूरत में इस तरह ये पैसेंजर का रक्शे में बैठ के सवारी करने का अमल शरी एतबार से जायज़ नहीं होगा। अलबत्ता बाद स्टॉप टू स्टॉप किराए फिक्स होते हैं, बाज़ लोगों को पता होता है कि ये मिसाल के तौर पे कराची में फैज़ान मदीना से सुरजानी टाउन तक या दीगर इलाके तक ये रक्शा जाता है, इसका किराया इतना है, तो इसमें हरज नहीं है, वो पैसेंजर आए और रक्शे में बैठ जाए और रक्शा चल रहा है, इसी दौरान रक्शे की ड्राइविंग के दौरान ही किराया भी वसूल कर लेते हैं, या जब मंजिल पर उतरना होता है उस वक्त वो किराया दे देता है। तो जहाँ पर किराया फिक्स है और उर्फन सब लोगों को मालूम है कि इस यहाँ से वहाँ तक का किराया इतना है, तो फिर गाड़ी में बैठते वक्त किराया तय करने की हाजत नहीं है।
अच्छा, ये एक तरफ की हमने बात तो बयान कर दी, अब दूसरी तरफ की भी है ना, कि बाज़ लोग रक्शे वालों को भी झूठ बोलते हैं कि भाई अभी तो मैं सुबह आया था, 100 रुपये दे के आया, अब आप 150 मांग रहे हो, सही, जबकि वो सुबह भी 150 दिए या 120 दिए हमें। अब उनको यूँ कहना और इस तरीके से, ठीक है आपका हक बनता है आप कम करवा लें जो भी आपका तय होता है, लेकिन उसको ये कहना कि भाई हम सुबह शाम आते हैं और हम ये देते हैं, और अगर वो नहीं देते या उस तरह नहीं है किराया, तो इनको क्या कहेंगे आप?
ऐसे में भी ये नए ड्राइवर को तलाश करते हैं, क्योंकि पुराना जो रूटीन पे नज़र आता है रोडों पर उसको तो पता होता है कि किराया इतना नहीं चल रहा। अब जैसे मिसाल के तौर पर कोरंगी का कोई ड्राइवर अगर न्यू कराची साइड पर आता है, ठीक, तो उसको नहीं पता कि न्यू कराची से, चूँकि जो आ गया तो उसने वापसी कोरंगी नहीं आना, अब उसे न्यू कराची के अतराफ़ में ही सवारियाँ इधर से उधर मुंतकिल करनी है, तो ये एक धोखा देने की सूरत बन सकती है कि भाई हम तो रोज़ाना आते जाते हैं, 100 रुपये लगते हैं, आप 200 रुपये कैसे मांग रहे हैं? अब अगर नहीं लगते वो 200 रुपये ही आम ड्राइवर भी लेते हैं, सिर्फ नए रक्शे ड्राइवर को देख कर पैसेंजर अगर रेट तोड़ना चाह रहे हैं और धोखा दे रहे हैं तो ये जायज़ नहीं है।
तो इनको भी ख्याल करना चाहिए,
ख्याल करना चाहिए, धोखा नहीं होना चाहिए।
और कभी कोई मजबूरी में लेके आ भी जाता है, कम कीमत में भी लेके आ गया, तो अब हो सकता है बाज़ रक्शों वालों की अपनी मजबूरी होती है ना, कोई भी नहीं मिल रहा तो चलो ये मिल रहा है, इसको इतने पैसों में भी भाई छोड़ देते हैं, हम आपको छोड़ देंगे और लेके आ जाता है, लेकिन उसको ज़ाहिर वो ये तो नहीं, हम दूसरे दिन भी आपको उसी तरह कोई मजबूर मिले और इस तरह के मामला हों, कोशिश होनी चाहिए। हम आम तौर पर जो गरीब होते हैं उनसे ही तोड़ तोड़ के कम करा रहे होते हैं, हमेशा फ्रूट वाले से ही बहस है, सब्जी वाले से ही बहस है, लेकिन कहीं जाएं ये ब्रांडेड कपड़े हैं, ये फ़लां जगह हैं, तो वहाँ जमील साहब एक एक आप एक एक सूट भी अगर 8-10 हज़ार का उठा लें तो ठीक है भाई, इसमें तो ये जगह ऐसी है, मॉल इतना बड़ा है।
हाँ, बहस करने से वो अपनी इंसल्ट समझते हैं कि लोग क्या कहेंगे, यहाँ आके भी आप वही सब्जी वाले की तरह उलझ रहे हैं, तो आमतौर पर ऐसे दुकानदार या बड़े ब्रांडेड अशिया बेचने वालों के पास टाइम भी नहीं है, उनको पता है कि ये कस्टमर उलझ रहा है, बिला वजह टाइम जाएगा, उससे माजरत कर लेते हैं कि भाई ये इतना ही है, जो रेट लिखा है फिक्स रेट है। तो इस तरह बारगेनिंग करना ये एक सुन्नत है, भाव ताव करना ये सुन्नत है, आप अपने हिसाब से रेट बताएँ कि मैं इतने में लूँगा या किराया इतना दूँगा, तो ये एक अमल जायज़ है। लेकिन अगर गरीब है सामने वाला तो उसकी रियायत करते हुए अगर हम 200 रुपये किराया आम लोग ले रहे हैं, हम 220 रुपये किराया देते हैं, और अगर वो अमीर है मालदार है तो उससे भी थोड़ा कम कर लें। तो इसी तरह जो पैसेंजर अगर गरीब है तो हमारे रिक्शे ड्राइवर टैक्सी ड्राइवर इनको चाहिए कि ये उनके साथ रियायत करें। बाज़ों का टाइम इतना गुजर चुका होता है कि अब बआसानी रिक्शे नहीं मिल रहे होते, तो फिर रिक्शे ड्राइवर को चाहिए कि अगर उसके पास कम कीमत है तो कम कीमत पे उसको उसकी मंजिल तक पहुंचाए। ऐसी सूरत में कि जिस आदमी को पता है कि किराया 500 बनता है, इसने मुझसे 350 लिया, यकीन माने शफीक साहब के उन पैसेंजरों के दिल से ऐसे ड्राइवर के लिए दुआ निकलेगी। अगर से आपने 150 रुपये कम लिया, उनके दिल से आपको जो दुआ मिलेगी ना, वो इंशाल्लाह आपके 150 रुपये को भी वो कई गुना बढ़ाकर किराया मिलना आपकी रोजी रोजगार के अंदर मुमकिन है, 4 चांद लग।
माशाल्लाह। और ऐसे लोग अगर पैसेंजर भी कभी रिक्शे वाले के लिए 50 रुपये बढ़ा दें,
बढ़ा दें,
ठीक है, अभी इतना किया है तो ये ले लें भाई। बड़े होटलों में खाना खाते हैं 300-400 रुपये, तो वैसे ही नॉर्मल मैं कहूँ कि 500-1000 टिप दे देते हैं, और अगर चले छोटे होटलों पर हो फिर भी 300-400 तकरीबन लोग देते रहते हैं इस तरह के। तो ये जिसने आपको आपके घर पहुँचाया है, मंजिल तक पहुँचाया है, तो ऐसों की भी हौसला अफजाई होनी चाहिए। हमारे माशरे में जो भीख मांगता है, लोग उसको बहुत कुछ नवाजते हैं, बहुत देते रहते, उसकी आदत ही भीख मांगना। और जो बेचारा कमाई कर रहा है उसको 4 आने भी ऊपर देने के लिए तैयार नहीं है कि नहीं इसको नहीं देंगे। जो मेहनत कर रहा है उसकी मेहनत की कदर करें, आप उसके मुआवजे से बढ़कर आप उसने आपका काम पूरा अच्छे तरीके से कर दिया, आप उसको कुछ ऊपर दे दें, इंशाल्लाह इससे वो अपने हुनर के साथ भी मुखलिस रहेगा और लोगों के साथ भी ये मुखलिसाना अंदाज भी अपनाएगा। मजीद बढ़ते हैं आपके सवाल।
मैं मुफ्ती साहब से पूछना चाहता हूँ कि क्या शौहर अपनी बीवी की कमाई को अपने इस्तेमाल में ला सकता है?
बीवी की कमाई जो उसने कस्बे हलाल किया है तो उसकी मालिक औरत है, अलबत्ता अगर शोहर को वो अपनी खुशी से देती है या शोहर को ज़रूरत पड़ती है वो बतौर कर्ज़ा ले लेता है, या वैसे ही मर्द और औरत के दरमियान आपस में ताल्लुकात इतने अच्छे हैं कि औरत को ज़रूरत पड़ती है तो आदमी से उसकी रकम का मुतालबा कर लेती है और आदमी दे देता है, इसी तरह आदमी को जब ज़रूरत पड़ती है तो औरत भी अपनी कमाई शोहर को पेश कर देती है, तो इसमें तो कोई हरज नहीं है। लेकिन बाज़ जगहों पर ऐसा सुना गया है, बाज़ बिरादरियों में ऐसा यानी मालूम हुआ है कि ख़वातीन कमाती हैं, मर्द घर में बैठे रहते।
ओहो,
अब ये औरतों को कमाने पे मजबूर करते हैं और इनकी कमाई ये खा रहे हैं, तो ये वाली जो सूरत नहीं, ये तो है मजमूम कि मर्द का काम है बाहर काम काज करना, औरत का की जिम्मेदारी है घर के माहौल को बेहतर करना। जब सरकार दो आलम सल्लल्लाहु तआला अलैहि वसल्लम ने हज़रत खातून जन्नत और हज़रत मौला अली रदी अल्लाह तआला अन्हों के दरमियान रिश्ता इज़दिवाज कायम किया तो उस वक्त नसीहतें फरमाई, उन नसीहतों में हज़रत मौला अली रदी अल्लाह तआला अन्हों के ज़िम्मे बाहर के काम काज ये लगे और खातून जन्नत के ज़िम्मेदारी में घर के काम काज लगे, यानी घर की सफाई करना, ऐसे ही गंदम पीस कर आटा बनाना, तो ये खातून जन्नत के काम हैं। और बाकायदा पानी की जिम्मेदारी, जो
खानदारी के जो भी काम होते हैं,
हाँ घरेलू जो काम काज थे वो खातून जन्नत अपने हाथ से किया करती थी और मौला अली रदी अल्लाह तआला ने कस्बे मुआश के दीगर जो सूरतें थी उनको इख्तियार फरमाते थे। तो हमारे यहाँ पर भी यही, इस्लाम ने इसी चीज़ को पसंद फरमाया, तो मर्द कमाए औरत घर के माहौल को संभाले। अगर बिलफर्ज बाज़ औक़ात आदमी की कमाई इतनी नहीं है कि उसकी एक की कमाई से घर चल सके, तो फिर बामरे मजबूरी अगर औरत को कस्ब की तरफ जाना पड़ता है, कमाई की तरफ जाना पड़ता है, तो घर बैठे कोई ऐसा जरिया मुआश इख्तियार करे कि जिससे शोहर का यह हाथ बटा सके। बिलफर्ज ऐसी सूरत में जो औरत घरेलू कस्ब करती है तो बाज़ ख़वातीन सिलाई कढ़ाई हुनर इस तरह के उनके पास होते हैं, उनके ज़रिए वो कमा रही होती हैं। आजकल ऑनलाइन भी ख़वातीन ने सिलसिले शुरू कर दिए, जब से कोरोना आया उसके बाद कम से कम इतना हुआ कि ऑनलाइन ख़रीदो फरोख के सिलसिले शुरू हो गए, तो अब इनको शरी हदूद के मुताबिक इनको करने होंगे। इस दौरान जो कमाई औरत की ज़ाती इनकम हुई है तो वो औरत मालिक है, अपनी खुशी से वो शोहर की मदद करें बतौर कर्ज दें, तो ये मियाँ बीवी के आपस के ताल्लुकात हैं। लेकिन ऐसा नहीं है कि अगर और बस औरत से पैसे लेता रहे और बेचारी वो रोती रह जाए कि अपनी ज़रूरतें वो बेचारी पूरे करने के लिए इसने जरिया शुरू किया था और इस पे शोहर हावी हो जाता है, तो تو یہ والی صورت میں ہمارے معاشرے میں ایسے افراد کی بھی کمی نہیں ہے.
کمی نہیں باقی ایسے. اور آپ جانتے دارالعلوم اہل سنت میں کئی مرتبہ اس طرح کے سوالات بھی آتے ہیں, اور مرد اس کو باقاعدہ اپنا حق سمجھتے ہیں کہ یہ ہمارا حق تھا, اور یا نہیں ہے تو آدھا حق ہے اس آمدنی پر. اور ہمارے پاس ایک مسئلہ بھی آیا کہ بھائی آپ نے لڑکی کو یہ کہا جا رہا ہے, اس بیوی کو یہ کہا جا رہا ہے کہ چونکہ شوہر کی آمدنی سے تو گھر چلتا رہا, اگر وہ شروع میں ہی آپ کو کہتے کچن میں ڈالو ادھر پیسے ڈالو تو آپ کے جمع نہیں ہوتے, اب جمع اچھے خاصے ہو گئے تو اس میں آدھے شوہر کو دو, جتنے جمع ہو چکے ہیں وہ آدھے شوہر کو دو یا گھر کے دیگر کسی کا نام کہ بھائی اس کو آپ اتنے پیسے دیں اور وہ جبرن لینا. تو ظاہر ہے اس طرح کا لینا تو یہ بالکل جائز نہیں ہے, یہ ناجائز ہے, حرام اور گناہ کا کام ہے. آپس میں مل بیٹھ کر اگر خود اپنی صلح سے ہی اپنے ان معاملات سے اگر وہ خرچ کرتی ہیں تو وہ ان کا اپنا معاملہ ہے, لیکن کسی سے جبرن لینا یہ اس طرح بالکل بھی جائز نہیں بنتا. گھر کے معاملات ہیں تو ظاہر ہے وہ مرد کی ذمہ داری ہے, چاہے عورت کما بھی رہی ہو جمیل صاحب تو پھر بھی گھر کا جو کچن اور یہ سب تو یہ مرد نہیں کرنا ہے.
بالکل, ایک شرعی حکم کہ کوئی بھی شخص انتقال کرتا ہے نا تو اس کے اموال میں سب سے پہلا حق یہ ہے کہ اس کے کفن دفن کے اخراجات سب سے پہلے اس کے مال سے کیے جائیں گے, اس کے قرضے ہیں وہ اتارے جائیں گے, اس نے جو وصیت جائز کی ہے ایک تہائی میں اس کا نفاذ ہو, اس کے بعد وراثت.
ٹھیک ہے,
اگر عورت کا انتقال ہو جائے اور شوہر زندہ ہے تو عورت کے مال سے اس کے کفن دفن کا خرچہ عورت کے مال پہ سے نہیں ہوگا بلکہ اب بھی شوہر پہ واجب ہے.
شوہر پر ہے,
اگرچہ عورت کتنی ہی مالدار ہو, غنی ہو, مالدار ہو, کروڑ پتی ہو, تب بھی عورت کا کفن دفن کا خرچہ شوہر کے اوپر واجب ہے. تو یعنی بعد وفات جب اتنا حکم شوہر کے لیے ہے کہ تو اسی طرح جب عورت مرد دونوں زندہ ہیں تو اس صورت میں بھی عورت کا نان نفقہ یہ شوہر پر لازم ہے, شوہر پہ واجب ہے. عورت کے اوپر واجب نہیں ہے کہ وہ اپنے شوہر کو پالے, لیکن معاذ اللہ ہمارے ہاں ایسے بھی ہیں فیملیاں گھرانے ہیں کہ جہاں پر عورت ہی کما رہی ہے, آدمی بالکل کمانے کی طرف نہیں جاتا, عورت کی کمائی پہ وہ قبضہ کر لیتا ہے, عورت مجبور ہے. اب اس کے عمومی طور پہ ایسی جو صورتیں ہوتی ہیں ان میں بچیاں جوان ہو رہی ہوتی ہیں, اب وہ عورت طلاق بھی ایسے شوہر سے لینا اس کے لیے مشکل ہو جاتا ہے, اب وہ بچیوں کا ساتھ ہوتا ہے, اب وہ صبر کر کے ہی اپنا گزر اوقات کر رہی ہوتی ہے, لیکن پھر بھی مرد حضرات کو غیرت کا مظاہرہ کرنا چاہیے.
اس موضوع پہ بہت سے سوالات اور بالخصوص سجدہ تلاوت کے حوالے سے بھی کچھ ہمارے اہم ترین سوالات ہیں. نماز کے اندر بھی سجدہ تلاوت کب کب, اور اس میں کتنی آیات اگر آگے پڑھ لیں پھر کیا ہوگا, اور سجدہ تلاوت اگر نماز میں رہ گیا تو پھر نماز کی کیا صورتیں بنتی ہیں, تو ان اس طرح کے بھی جو مسائل ہیں ان کو بھی ہم نے شامل کرنا تھا, لیکن آئندہ پروگرام میں انشاءاللہ ان کو بھی ہم شامل کریں گے. نماز کے حوالے سے بھی سجدہ تلاوت کے جو تفصیلی احکامات ہیں اس پر انشاءاللہ ضرور کلام کریں گے. اللہ پاک ہم سب کو علم پر عمل کی توفیق عطا فرمائے. آمین.
ہادیوں رہنما ہمارے غلام, ہو کبھی درپیش جو کوئی مسئلہ, پوچھ لے حاضر ہوں ہم ان کی بارگاہ.